नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ कार्यक्रम जीवन रक्षामा। प्राविधिक मित्र सुनिता ओलीसँगै म कार्यक्रम सञ्चालिका सरिताको तर्फबाट रेडियो कार्यक्रम जीवन रक्षा रेडियो बाजुरा 104 मेगाहर्ज बाजुराद्वारा उत्पादन गरिएको हो। कार्यक्रम रेडियो बार्जु 89.3 मेगाहर्ज रेडियो बाजुराको इन्टरनेट अनलाइन www.radiobajura.org.np हाम्रो पात्रो र रेडियोको फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम हरेक हप्ताको शुक्रबार बेलुकी 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम एचबीसीसी, डीएफआईडी, युनिलेभर, एक्सनेट नेपाल, पिश्विन बाजुरा र मानव संसाधन केन्द्र एचआरसी बाजुराको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो। कोरोना विरुद्धको लडाईँमा हाम्रो एकबद्धता र सहकारीलाई ध्यानमा राखेर जीवन सुरक्षा र सावधानीका कुरा गर्ने गरी कार्यक्रममा विषय वस्तु तयार पार्ने गरेका छौँ। साथै विश्व नै थरिनु परेको मानव सभ्यतामाथि नै प्रहार गर्ने गरी फैलिरहेको कोरोना विरुद्धको सावधानी र सुरक्षाको विषय केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ। आज हामी कार्यक्रमको 10 भागमा छौँ। हामी आजको भाग कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराले खोपको बारेमा सुनाएको प्रस्तुतिकरण सुनाउनेछौ। कोरोना भाइरस कोविड 19ले विश्व लगायत हाम्रो देश नेपाल पनि अछुतो छैन। यसबाट बच्नको लागि विभिन्न प्रयास र पहलहरू भइरहेका छन्। त्यसमध्ये यसबाट जोगिने भरपर्दो साधन बनेको छ कोभिसिल्ड खोप। यो खोप अहिले विश्व लगायत हाम्रो देश नेपालमा पनि प्रयोगमा ल्याइसकिएको छ। बाजुरा जिल्लामा तेस्रो चरणको खोप अभियान फागुन 23 गतिबाट सुरु हुने भएको छ। खोप 69 केन्द्रबाट सेवा दिने र 18,889 जनालाई खोप लगाइने भएको छ। तेस्रो चरणमा हुने खोप अभियानमा 18 वर्ष माथिका युवा, शिक्षक, ड्राइभर र वृद्ध वृद्धालाई लगाउने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ। जीवन सबैका लागि प्यारो हुन्छ, जीवन भए मात्र सब थोक हुन्छ। स्वस्थ जीवन नै जीवनको सुरक्षा हो। त्यसैले जीवनको सुरक्षा र स्वस्थ जीवनका लागि हामी सबैले जिम्मेवार हुनु नै पर्छ। यही जीवन र सुरक्षाका कुरा हामी रेडियो कार्यक्रम जीवन रक्षामा गर्ने गर्दछौँ। जो मानिस जीवनको स्वास्थ्यको बारेमा ख्याल गर्दैन, त्यो मानिस कहिले स्वस्थ र सफल बन्न सक्दैन, किनकि उसको जीवन अस्वस्थ चलिरहेको हुन्छ, हरेक मानसिक तनावबाट ग्रसित बनेको हुन्छ। त्यसैले जीवन खुसी सुखी बनाउनको लागि जीवन रक्षा गर्न अति आवश्यक छ। जीवनको रक्षा गर्नको लागि नै भनेर हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ। कोरोना भाइरस कोविड 19 महामारीको बारेमा जानकारी गराउने उद्देश्य बोकी कार्यक्रमको निरन्तरता सँगै छौँ। यो निरन्तरता सँगसँगै हामी यो सन्देशमूलक जानकारी सुन्छौँ।
आमा नमस्कार।
नमस्कार।
निकी छौ के?
हजुर निकी छौ। तम निकी छौ कि?
आ निकै छौ। अहिले कहाँ बाटी आक्यौ?
तलाउ गोडा बाडी पाक तरकारी आइ गोड्न भया।
ओ आमा खाना खाना आउ भित्र सेलाई गयो खाना।
आमा तिमीले त राम्ररी हातै धोयौ न, कहरी खाना खाने आऊ?
अहिले खाना खाना कन होइ जाना, अघि दिनपट्टि हामीले हातै धोयौ नि है खाऊ हात अझम्म केही भयाको नै, टोइलेट गयो भाइ, घोडा खेत गयो भाइ, हात नुधोइ खाँदा।
आमा त्यसो भनिकन कहाँ आउँदो छ सिर्जना, तिमी पनि बाहिर आउँदै
के भन्ने हौ दिदी?
ल सुन मेरा कुरा, खाना खानुभन्दा अगाडि पछाडि हामीले ज्या काम हराएपन, ज्या छोयापन साबुन पानीले हात धुनु पर्दछ। कोरोना भाइरस आउन नदिनाखन मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने, भिटामिन सी पाउने तत्त्व खाँदा र तातो खाना खानुपर्छ। यसो गर्दा कोरोना भाइरस लाग्दैन, रोग लागि उपचार हर्नुभन्दा लाग्नै नदिनु राम्रो।
अहिले बुझ्यौ सबै कुरा, अब त त्यसै गर्ने हौ। हामी मात्र होइन तमी अरू सबैले ध्यान दिनु पर्ने कुरा हो। धन्यवाद छ दिदी।
एचबीसीसी, डीएफआईडी, युनिलेभरको सहयोगमा एक्सिन एड नेपाल, पिस्पिन र एचआरसी बाजुराद्वारा जनहितमा जारी सन्देश। जानकारी पछि फेरि छौं तपाईहरुको साथमा। तपाईहरु यति बेला रेडियो बाजुरा रेडियो बार्जु सुनिरहनु भएको छ। रेडियोको अनलाइन फेसबुक र हाम्रो पात्रबाट पनि कार्यक्रम जीवन रक्षा सुन्दै हुनुहुन्छ। यति बेला विश्वव्यापी कोरोना खोपको अभियान जारी छ। यो अभियानमा हामी सम्पूर्ण लागि परेका छौं। यो खोपबाट सुरक्षित बन्न र यसबाट बस्नको लागि खोप प्रयोगमा ल्याइएको हो। आज हामी कोरोना भाइरसबाट बस्नको लागि प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपको बारेमा जानकारी तथा तयार पारिएको प्रस्तुतिकरण सुनाउँछौ। सुनौ स्वास्थ्य कार्यालय बाजुराले तयार पारेको यो प्रस्तुतिकरण।
यो रोग फैलिने भयो, एपिडेमिक हुँदै अहिले चाहिँ संसारभरि फैलिएको हुनाले यसलाई चाहिँ हामीले अहिले पेन्डेमिकको अवस्थामा चाहिँ हामी छौँ र यसलाई डब्ल्युएचओले 2020 विश्वव्यापी महामारीको रूपमा चाहिँ यो फैलिएको छ भन्ने कुराहरू चाहिँ गरेको थियो। र यो रोगबाट चाहिँ अहिले सबै मुलुकहरू चाहिँ प्रभावित भएका छन् भने हामी नेपाल पनि योबाट चाहिँ औषध गर्न सकेको छैन। र यो रोगले नट ओन्ली इन हेल्थ सेक्टर हाम्रो स्वास्थ्य क्षेत्रमा मात्रै होइन, यसले गर्दाखेरि अन्य क्षेत्रहरू शिक्षा क्षेत्र धराशी चाहिँ बनेको छ, त्यसै गरी व्यापारको क्षेत्र त्यसरी नै हाम्रो समस्यामा छ, अनि अरू सेक्टरहरू सामाजिक तथा आर्थिक पक्षलाई नै यसले चाहिँ ठुलो गम्भीर असर चाहिँ गरेको हुनाले यसलाई चाहिँ जनस्वास्थ्यको समस्याको रूपमा राखेको चाहिँ छ। र यो चाहिँ मुख्य गरी यो रोगले श्वास प्रश्वास प्रणालीमा फोक्सोमा सङ्क्रमण गरेर त्यसपछि मान्छे चाहिँ बिरामी हुने हो। र यो रोग चाहिँ मुख्य गरी दीर्घ रोगीहरू जस्तो मुटु रोगहरू भयो, डायबिटिजहरू भयो, हाइपरटेन्सनहरू भयो, त्यस्तो खालको बिरामीहरूमा वृद्धाहरू भए त्यस्तो खालको टार्गेट पपुलेसनलाई चाहिँ अहिले बढी हिट गर्छ र त्यस्तो खालको पपुलेसनमा मोर्टालिटी र मोर्बिडिटीहरू पनि बढी हुनेको चाहिँ गरेको चाहिँ देखिन्छ। यसको हामीले जोखिम वर्गको हिसाबले हाई रिस्क ग्रुप कुन हो त भन्ने हिसाबले हामीले हेऱ्यौँ भने यसमा मुख्य गरी चारवटा समूहलाई हाई रिस्क ग्रुप भनेर राखेको चाहिँ थियो। जसमा हाम्रो सुरुमा COVID-19 व्यवस्थापनसित सम्पर्कमा रहने स्वास्थ्य कर्मीहरू चाहिँ यसको जोखिममा छन्। त्यसै गरी वृद्धाहरू मुख्य गरी जेरियाटिक पपुलेसन हामी भनेर भन्छौँ, 60 वर्षभन्दा उमेर समूहको मान्छेहरू चाहिँ यसको हाई रिस्कमा पर्छ। अनि त्यसै गरी दीर्घरोगी भएका व्यक्तिहरू, मुटुको रोग, फोक्सोको रोगहरू, क्यान्सरहरू, मधुमेह रोग भएको चाहिँ रोगीहरू यसको चाहिँ हाई रिस्क ग्रुपमा हुन्छ। र त्यसको साथसाथै हामी हाम्रो रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, जस्तो कतिपय मान्छेहरूलाई चाहिँ क्यान्सर लागेर त्यो क्यान्सरको केमोथेरापीहरू गराइरहेका हुन्छन्, त्यस्तो खालको मान्छेहरू पनि यसको चाहिँ हाई रिस्क ग्रुपमा चाहिँ पर्छ। र अब यो COVID-19 सङ्क्रमणलाई कम गर्नको लागि एउटा रोकथामको उपाय भनेको इम्युनाइजेसन पनि हो र त्यो इम्युनाइजेसन प्रोग्राममा खोप लगाउनको लागि चाहिँ हाम्रो प्राथमिकताहरू चाहिँ निर्धारण गरेका छ। जसमा प्राथमिकता 1, प्राथमिकता 2, प्राथमिकता 3 भनेर राखिएको छ। र पहिलो प्राथमिकतामा मुख्य गरी स्वास्थ्य कर्मीहरू, त्यसै गरी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरू, सुरक्षा कर्मीहरू, त्यसै गरी हाम्रो COVID-19 रोगबाट मृत्यु भएको सब व्यवस्थापन खटिने सुरक्षा कर्मी साथीहरू र यस अनि त्यसै गरी चाहिँ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू, त्यसपछि हाम्रो वृद्ध आश्रमहरू, यस्तो समूह चाहिँ प्राथमिकता 1 राखेर हामीले खोप लगाउनु पर्छ भनेर त्यो अनुसार नै हामीले खोप पनि लगाइसकेका छौँ भने अनि त्यसपछि हाम्रो दोस्रो प्राथमिकतामा अहिले 55 वर्षभन्दा माथिका नागरिकहरूलाई भनेर चाहिँ दोस्रो प्राथमिकता राखेको छ भने हामी तेस्रो प्राथमिकतामा 18 वर्षभन्दा माथि उमेर समूहको सबै समूहलाई चाहिँ खोप लगाउने लक्ष्य चाहिँ राखेको छ। यसरी हाम्रो चाहिँ प्रायोरिटाइजेसन चाहिँ यसरी 3 प्राथमिकतामा राखेर हामीले खोप अभियान सञ्चालन गर्दैछ। यो चाहिँ उमेर अनुसारको सङ्क्रमण दर र मृत्यु दर चाहिँ हेर्न खोजिएको देखाउन खोजिएको यो चार्टमा यसमा सरस्वती हेर्दाखेरि मृत्यु दर हाम्रो 60 वर्षभन्दा माथिको पपुलेसनमा बढी भएको देखिन्छ भने सङ्क्रमण दर चाहिँ हाम्रो 25-39 वर्ष उमेर समूह जुन चाहिँ माइग्रेसन गर्छ, ओभरदोर गर्छ, त्यस्तो समूहमा चाहिँ सङ्क्रमणहरू बढी देखिएको चाहिँ छ। अहिले चाहिँ हाम्रो खोप लगाउने जुन स्ट्राटेजी छ त्यसमा हामीले प्राथमिकता क, प्राथमिकता ख ग भनेर त्यसरी चाहिँ राखिएको छ र त्यसमा हामीले एउटा माइक्रो प्लानिङ नै गरेर त्यही अनुसार हामीले खोपहरू लगाइराखेका चाहिँ छौँ। र अहिले हाम्रो खोप केन्द्रहरू स्ट्याटिक क्लिनिक मार्फत थियो, हाम्रो जिल्ला अस्पतालमा हामीले राखेर चाहिँ खोप लगाएका थियौँ भने अब चाहिँ हामीले जिल्लाभन्दा बाहिर गएर पनि हामीले खोपहरू चाहिँ सञ्चालन गर्दैछौँ। र यो भ्याक्सिनको अब हामीले कुराहरू गरिरहँदाखेरि भ्याक्सिन चाहिँ विभिन्न देशहरूले विभिन्न खालको भ्याक्सिनहरू चाहिँ उत्पादन गरेको छ, तर अहिले हाम्रो चाहिँ नेपालमा प्रयोग भइरहेको भ्याक्सिनको नाम कोभिसिल्ड हो, जुन चाहिँ हाम्रो इन्डियामा उत्पादन भएर इन्डियन सरकारले हामीलाई चाहिँ यो भ्याक्सिन चाहिँ प्रदान गरेको छ, र यो चाहिँ मुख्य गरी हाम्रो बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्रोजेनिका कम्पनीले चाहिँ यसको निर्माण गरेको छ। कम्पनीले निर्माण गरेर हाम्रो भारतको चाहिँ सेरम इन्स्टिच्युट अफ इन्डिया भनेर हुन्छ, उसले चाहिँ उत्पादन चाहिँ गरेको हो। खोप चाहिँ दुई पटक लगाउने तर एक महिनाको फरकमा भन्ने कुरा चाहिँ थियो, र पछिल्लो समयमा विभिन्न अध्ययनहरूले र चाहिँ हाम्रो केन्द्रीय स्तरमा विज्ञहरूको खोप सल्लाहकार समिति हुन्छ, त्यो समितिले चाहिँ अहिले एक महिनाको फरक भन्दा दुई महिनाको अर्थात् चाहिँ 8-12 हप्ताको फरकमा हामीले सेकेन्ड डोजमा लगायौँ भने त्यसको प्रभावकारिताहरू चाहिँ अझै वृद्धि हुन्छ, अझै बढ्छ भन्ने भएको हुनाले अहिले हामीले चाहिँ 8 हप्ताको फरकमा हामीले यो भ्याक्सिनले चाहिँ दोस्रो डोज चाहिँ हामी लगाउँछौँ। हाम्रोमा अहिले हामीले कोभिसिल्डले भ्याक्सिन लगाइराखेका छौँ, यस पश्चात पनि कोभिसिल्डले लगाएको फर्स्ट डोज लगाएको व्यक्तिहरूले कोभिसिल्डले नै दोस्रो डोज पनि लगाउनु पर्ने चाहिँ हुन्छ, अन्य भ्याक्सिन चाहिँ लगाउनु हुँदैन। अब कतिपय यो भ्याक्सिन नदिन मिल्ने अवस्थाहरू पनि छ, कन्ट्राइन्डिक्सन ग्रुप भनेर भन्छौँ, र कतिपय हाम्रो चाहिँ दिन मिल्ने अवस्था छ, त्यस कारणले हामीले दिन मिल्ने अवस्थाहरू के हो र कस्तो कस्तो मान्छेलाई हामी दिन सकिन्छ भनेर हेरौँ। यसमा चाहिँ अहिले के भनेको छ भने हाम्रो पहिला COVID-19 सङ्क्रमण भएका व्यक्ति होइन, जसमा हाम्रो पहिला चाहिँ COVID-19 सङ्क्रमण भएको चाहिँ थियो, अहिले चाहिँ ऊ एक्टिभ सङ्क्रमण छैन भने हामीले त्यो भ्याक्सिन दिन सक्छौँ। त्यसै गरी दीर्घ रोगीहरू मुटु मस्तिष्क कलेजो डायबिटिज रोग लागेको छ भने पनि हामीले यसलाई चाहिँ त्यो भ्याक्सिन हामी दिन सक्छौँ, किनभने COVID-19 उच्च जोखिममा उहाँहरू भएको हुनाले उहाँहरूलाई चाहिँ प्रिभेन्सनको रूपमा हामीले त्यो भ्याक्सिन चाहिँ दिँदाखेरि बेटर हुन्छ। अनि त्यसै गरी हाम्रो रोग प्रतिरक्षा कम भएको रोगहरू जस्तो एचआइभी भएको छ भने पनि हामीले यो भ्याक्सिनहरू लगाउन सकिन्छ। त्यसै गरी सुरु सुरुमा दुध खुवाउने आमाहरूलाई पनि यो भ्याक्सिन दिनु हुँदैन भन्ने चाहिँ थियो भने अहिले आएर दुध चुसाउने महिलाहरूले पनि यो भ्याक्सिन चाहिँ लगाउन सकिन्छ भन्ने कुरा चाहिँ हो। अब कतिपय यो भ्याक्सिन नलगाउने कन्ट्राइन्डिकेसन पनि चाहिँ छ, नलगाउने समूहहरू पनि छ, जसमा हाम्रो 18 वर्षभन्दा मुनिको बालबालिकाहरूले यो भ्याक्सिन चाहिँ लगाउन मिल्दैन। यो खोप लगाइसके पश्चात गम्भीर खालको एलर्जीहरू कसैलाई भएको छ, जसलाई हामीले एनाफाइलेक्सिस रिएक्सन भनेर भन्छौँ, त्यस्तो खालको एनाफाइलेक्सिस भएको छ भने उहाँहरूले पनि दोस्रो डोज चाहिँ हाम्रो लगाउन मिल्दैन। अनि त्यसै गरी अब कुनै व्यक्तिलाई खानासित एलर्जी भएको छ, कुनै चाहिँ ड्रग्सहरूसित एलर्जी भएको छ, कुनै इन्जेक्सनहरूसित यसको एलर्जी भएको छ भने पनि त्यस्तो व्यक्तिले पनि यो भ्याक्सिनहरू चाहिँ लगाउनु हुँदैन। र चाहिँ अर्को समूह नलगाउने भनेको चाहिँ गर्भवती महिलालाई हामीले यो भ्याक्सिनहरू चाहिँ लगाउँदैन। त्यो चारवटा चाहिँ कन्ट्राइन्डिकेट ग्रुप हो, त्यो चारवटा समूहमा हामी लगाउँदैनौँ भने खोप चाहिँ नलगाउने चाहिँ होइन, तर पोस्टपोन्ड गर्नुपर्ने अवस्थाहरू पनि आउन सक्छ। जस्तो हाम्रो COVID-19 सङ्क्रमण चाहिँ कुनै मान्छेलाई भएको थियो र त्यो चाहिँ निको भयो भने त्यसको 4 हप्तापछि मात्रै हामीले COVID-19 ग्रुपको भ्याक्सिन चाहिँ लगाउने, त्यो चाहिँ पोस्टपोन्ड मात्रै गरियो। अनि त्यसै गरी अर्को हामीले भन्छौँ यो प्लाज्मा थेरेपी भनेर भनिन्छ, COVID-19 उपचार गर्दाखेरि COVID-19 भएको मान्छेको एन्टिबोडीहरू अर्थात् चाहिँ प्लाज्मा ल्याएर कोभिड भएको अर्को मान्छेलाई चाहिँ उपचार गरिन्छ, त्यसलाई हामीले प्लाज्मा थेरेपी भनेर भन्छौँ। त्यस्तो प्लाज्मा थेरेपीबाट चाहिँ उपचार गरेको व्यक्तिहरूले पनि COVID-19 भ्याक्सिनहरू लगाउनु हुँदैन। त्यसै गरी अघि हामीले कुरा गऱ्यौँ, कुनै गम्भीर खालको चाहिँ बिरामी छ, एक्युट फेब्राइल इलनेस भन्छ, एकदमै हाइपरपाइरेक्सिया छ भन्छौँ, अर्थात् उच्च ज्वरो छ भने त्यस्तो खालको लाई पनि हामीले पोस्टपोन्ड चाहिँ गर्न सकिन्छ। त्यो फेब्रुअरी इन्डेक्स चाहिँ ठिक भइसकेपछि, सन्चो भइसकेपछि त्यस पश्चात मात्रै हामीले यो भ्याक्सिन चाहिँ लगाउनु पर्ने हुन्छ। अब यो भ्याक्सिनले पनि अरू जुन हामीले रुटिन भ्याक्सिनमा लगाइरहेका हुन्छौँ भ्याक्सिनहरू, त्यसको जस्तै यो भ्याक्सिनको पनि असरहरू चाहिँ देखिन्छ। हामी तपाईँहरूले पनि धेरैले चाहिँ यो भ्याक्सिन लगाइसकेका छौँ, त्यसमा सामान्य असरहरू एक खालको हुन्छ भने अर्को चाहिँ गम्भीर खालको एएफआई पनि हुनसक्छ। त्यस कारणले सामान्य असरहरू चाहिँ मुख्य गरी सुई लगाएको ठाउँमा दुख्ने, सुई लगाएको ठाउँमा चाहिँ सुन्निने, त्यसै गरी अलिकति आलस्यहरू हुने, थकाइ लाग्ने, मसल पेनहरू भन्छ माइग्रेनहरू हुन सक्ने हुन सक्छ, ज्वरो आउने, टाउको दुख्ने, वाकाटीहरू लाग्ने, बान्ता आउने, त्यसै गरी मांसपेशी जोड्नेहरू दुख्ने, अनि अर्को चाहिँ फ्लू लाइक सिम्टम भन्छ, सामान्य रुगाखोकी लागेको जस्तो, यस्तो खालको चाहिँ सामान्य लक्षणहरू देखिन सक्छ। र यी लक्षणहरू चाहिँ आफै बिस्तारै ठिक भएर जान्छन्, एक दुई दिनपछि योहरू चाहिँ देखिन के आफै ठिक भएर जान्छन् भने अर्को चाहिँ छ हाम्रो सिरियस खालको गम्भीर असर भनेर भन्छौँ। यसमा चाहिँ गम्भीर खालको एनाफाइलेक्सिस रिएक्सन भनेर भन्छौँ, अर्थात् खोप लगाइसके पश्चात आधी घन्टाभित्र त्यो मान्छे चाहिँ बिहोस हुने, ढलेर चाहिँ बिहोस हुन सक्छ। त्यस कारणले त्यस्तो खालको साइड इफेक्टहरूलाई हामीले चाहिँ गम्भीर खालको एडवर्स इभेन्टहरू भनेर चाहिँ भन्छौँ, र त्यसको चाहिँ हामीले तत्काल तुरुन्तै त्यसको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको लागि एड्रेनालिन भन्ने सुई हुन्छ, त्यो सुई दियो भने त्यो बिरामी चाहिँ त्यो क्लाइन्ट चाहिँ ठिक हुन्छ। अब यो मैले अघि पनि भने अहिले चाहिँ यो कोभिसिल्ड हाम्रो नेपालमा आपतकालीन युजको लागि भनेर हाम्रो डिडिएले पनि एप्रुभ दिइसकेको अवस्था हो, र त्यसै गरी हाम्रो डब्लुएचओले फेब्रुअरी 15 रिसेन्टली यो भ्याक्सिनलाई डब्लुएचओले पनि इमर्जेन्सी युजका लागि भनेर अनुमोदन चाहिँ गरिसकेका छ। र अहिले हाम्रो नेपालमा सुरुमा 10 लाख डोज नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त गर्यो, र अब चाहिँ फेरि 1 लाख डोज चाहिँ नेपाल सरकारको पैसाबाट किनेर अबको अभियानमा चाहिँ हामीले सञ्चालन चाहिँ हामी गर्छौँ। अब हाम्रो जस्तै भ्याक्सिन भयो, अर्थात् चाहिँ एस्ट्रोजेनिका कम्पनीले उत्पादन गरेको भ्याक्सिन हामीले विश्वमा हेऱ्यौँ भने 11 देशहरूमा चाहिँ यसको प्रयोग भइसकेका छ, र अहिले 29 देशको लागि प्रयोगका लागि भनेर एप्रुभलहरू चाहिँ भइसकेका चाहिँ छ। अब हाम्रो यो खोपको भण्डारण वितरण चाहिँ हामीले कसरी गर्छौँ भन्दाखेरि, जुन चाहिँ म्यानुफ्याक्चरर कम्पनी हो त्यो म्यानुफ्याक्चरर कम्पनीबाट इन्टरनेसनल ट्रान्जिट हुँदै हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्छ, र त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाम्रो चाहिँ सेन्ट्रल लेभलमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन केन्द्र भन्ने छ, त्यसलाई सेन्ट्रल लेभलको कोल्ड स्टोर छ, हाम्रो कोल्ड चेन सिस्टम भन्छौँ हामीले, त्यो कोल्ड चेन सेन्टरमा हामीले भ्याक्सिन स्टोर हुन्छ। त्यसपछि त्यहाँबाट हाम्रो यो प्रदेशको कुरा गर्दाखेरि हाम्रो सेतीमा प्रदेश आपूर्ति केन्द्र छ, त्यो प्रदेश आपूर्ति केन्द्रमा भ्याक्सिन आएर त्यहाँ स्टक हुन्छ। त्यसपछि हाम्रो स्वास्थ्य कार्यालयहरूमा चाहिँ आउँछ, हाम्रो जिल्लाको स्वास्थ्य कार्यालय भएको स्टोरमा हामी राख्छौँ भ्याक्सिनलाई। त्यसपछि हाम्रो जिल्ला बाजुराको सन्दर्भमा हामीले त्यसपछि चाहिँ टाटे स्वास्थ्य चौकीमा, र अर्को चाहिँ हाम्रो पोल्ट्री प्राथमिक स्वास्थ्य केन्द्र हाम्रो सब सेन्टरहरू छ, त्यो सब सेन्टरमा हामी पठाउँछौँ, र त्यसरी सब सेन्टरहरूबाट चाहिँ फेरि हाम्रो खोप केन्द्रसम्म हामीले भ्याक्सिन चाहिँ ट्रान्सपोर्ट गर्छौँ। र यो मेकानिजममा हाम्रो कोल्ड चेन मेन्टेन गर्नुपर्ने हुन्छ, +2 to +8°C तापक्रममा हामीले त्यो भ्याक्सिन राखेर हामीले ट्रान्सपोर्टेसनहरू चाहिँ हामी गर्छौँ। र अबको हाम्रो चरणमा, अब जुन हाम्रो अब 23 29 हाम्रो अबको चरणमा हामीले खोप अभियान सञ्चालन गर्दैछौँ, र यो खोप अभियानमा हाम्रो लक्षित समूह कति हुने, के हुने भन्ने कुरा नेक्स्ट स्लाइडमा चाहिँ छ। अहिलेसम्म हाम्रो जुन 2 हामीले यो अभियान सञ्चालन गऱ्यौँ, जसमा पहिलो चरणमा हामीले March 15-19 हामीले सञ्चालन गऱ्यौँ, जसमा खोप केन्द्र जिल्ला अस्पतालमा थियो, जसको लक्षित जनसङ्ख्या 1002 थियो भने हाम्रो 685 खोप लगायो, हाम्रो 68.3% चाहिँ हाम्रो कभरेज भयो, जसमा हाम्रो सुरुमा स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, त्यसपछि सब व्यवस्थापन खटिने सुरक्षा कर्मीहरू लगायतको चाहिँ त्यो टार्गेट समूह चाहिँ थियो भने हाम्रो 68% हाम्रो एचिभमेन्ट भयो। त्यसपछिको दोस्रो चरणमा हामीले अलिकता यो खोप केन्द्रहरूलाई अब विस्तार गर्नु पर्यो भनेर जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिले फेरि पोल्ट्री प्राथमिक स्वास्थ्य केन्द्रमा पनि हामीले एउटा खोप केन्द्र थप्यौँ, त्यसै गरी टाटे स्वास्थ्य चौकीमा पनि हामीले खोप केन्द्र थप्यौँ, र जिल्लाको 3 खोप केन्द्र मार्फत हामीले खोप सेवाको चाहिँ सुरुवात गर्यो। र त्यसरी सुरुवात गर्दाखेरि हाम्रो फाल्गुनको 2-9 हामीले अभियान सञ्चालन गर्यौँ, 3 हाम्रो खोप केन्द्र थियो, जसमा लक्ष्य 2136 थियो भने 10 हाम्रो 1389 खोप लगायो, कुल जम्मा हामीले चाहिँ 65.4% चाहिँ खोप कभरेज गर्यो। यसरी हेर्दाखेरि हाम्रो पहिलो र दोस्रो जुन चाहिँ हाम्रो चरणमा खोप अभियान सञ्चालन गऱ्यौँ, त्यसको 3338 हाम्रो टार्गेट पपुलेसन थियो, जसअन्तर्गत 2074 लगायो भने टोटल हाम्रो चाहिँ 62% हाम्रो एचिभमेन्ट चाहिँ भयो। र अबको चरणमा हामी, र अबको हाम्रो जुन अब 23-29 लक्षित समूहलाई हामी खोप लगाउन गइरहेका छौँ, यसमा मुख्य गरी अहिले 3 समूहलाई चाहिँ हामी लगाउनु पर्ने चाहिँ छ। एउटा समूह 55 माथिको उमेर समूह, दोस्रो हाम्रो शिक्षक शिक्षिकाहरू, र तेस्रो चाहिँ यातायातसित सम्बन्धित हाम्रो गाडी चालक र सहचालक, उहाँहरूलाई हामीले फोकस गरेर अब चाहिँ हामी भ्याक्सिनेसन क्याम्पेन सुरुवात गर्दैछौँ, जसमा हाम्रो 59 खोप केन्द्र मार्फत हामीले खोप लगाउँछौँ, र त्यसको लक्षित टार्गेट जनसङ्ख्या भनेको 18879 हाम्रो लक्षित जनसङ्ख्या छ र त्यसैले अब हामीले यो पालिका अनुसार चाहिँ हामीले हेऱ्यौँ भने त्यो जनसङ्ख्या त्यहाँ राखिएको छ पशु सम्बन्धमा राखिएको टिचर्स ड्राइभर्स र उतापट्टि टोटल गरेर हामीले त्यसरी चाहिँ अब हामीले खोप लगाउने तयारी चाहिँ छ र यो टोटल अभियानभरिमा अघि पनि मैले भने हाम्रो 79 खोप केन्द्रहरू रहनेछन् ती खोप केन्द्रहरूमा 304 हाम्रो स्वयंसेवकहरू परिचालन हुनेछन् र त्यसको साथसाथै हाम्रो 152 स्वास्थ्य कर्मीहरू पनि परिचालन भएर यो तेस्रो चरणको अभियान हामी चाहिँ सम्पन्न गर्न गइरहेका छौँ अब यो खोप लगाइसके पश्चात चाहिँ हुने असरहरू अघि पनि मैले कुरा गरेँ सामान्यतया देखिने असरहरू चाहिँ देखिन सक्छन् र अहिलेसम्म हाम्रो चाहिँ नेपालमा गम्भीर खालको एएफआई अहिलेसम्म चाहिँ देखिएको चाहिँ छैन अबको 23-29 गतिसम्म जुन हाम्रो खोप अभियान सञ्चालन हुन्छ त्यो समूहलाई हाम्रो जेठ 17 असारको 5 भित्रमा हामीले सेकेन्ड डोज दोस्रो मात्रा चाहिँ हामीले लगाइसक्छौँ अब यो कार्यक्रमको सबल पक्षहरूको कुरा गर्दाखेरि हाम्रो सङ्घीय सरकार देखिने हामीले चाहिँ छोटो समयमा धेरै नीतिगत निर्णयहरू भएका छन् नीतिगत निर्णयहरू मार्फत चाहिँ धेरै बाटोहरू चाहिँ खुला भएको चाहिँ छ त्यसै गरी छोटो समयमा हामीले विभिन्न समितिहरू गठनहरूदेखि लिएर होइन तालिम सञ्चालनहरूदेखि लिएर धेरै कुराहरू चाहिँ गर्न हामी सफल भयौँ तालिमहरू पनि धेरै जसो हामीले भर्चुअल मिटिङहरूबाट नै हामीले धेरै कुराहरू चाहिँ गरिराखेका छौँ अहिले पनि र यो अब यो पुरै अभियानको चाहिँ यो निर्देशिका बनाउनु पर्ने हुन्छ त्यो निर्देशिकाहरू पनि हामीले विकास गर्न सफल भयौँ त्यसै गरी बजेटको कुराहरू चाहिँ छ अनि अब खोप चाहिँ अन्य सामग्री जस्तो चाहिँ छैन यसको कोल्ड चेन मेन्टेन गर्नुपर्ने हुन्छ त्यो पनि हाम्रो चाहिँ वितरणहरू सहज रूपमा चाहिँ अहिले हामीले गर्न सकेका छौँ त्यसको साथसाथै जनशक्तिको परिचालन व्यवस्थापन यो चाहिँ हामीले छोटो समयमा राम्रो हिसाबले चाहिँ गर्न सकेर अहिले हामी चाहिँ यो चरणमा लिएर चाहिँ आएका छौँ अब यसको केही समस्या चुनौतीहरू पनि छन् जस्तो सुरुमा हामीले खोप केन्द्रको पहुँच चाहिँ अलि हामीले बढाउन सकेनौँ खोप केन्द्रको पहुँचमा चाहिँ अलि गाह्रो भयो त्यो किन हो त भन्दाखेरि कुनै मान्छेलाई एएफआईको घटनाहरू घट्यो भने त्यसको व्यवस्थापकीय पक्ष पनि हामीले चाहिँ हेर्नुपर्ने भएको हुनाले व्यवस्थापनको पक्षहरू पनि हेर्नुपर्ने भएको हुनाले अलि हाम्रो चाहिँ खोप केन्द्रको पहुँच चाहिँ हामीले अलिक बढाउन चाहिँ नसकेको अवस्था चाहिँ हो त्यसै गरी अब यसको यो चाहिँ अब नयाँ खोप भएको हुनाले यो खोप सम्बन्धी सबको आफ्नै बुझाइहरू चाहिन्छ एउटा कसैले के बुझाएका छन् कसैले के बुझाएका छन् होइन गलत कुराहरू चाहिँ अलिक बढी नै सोसाइटीमा चाहिँ गएको छ र हामीले यो सम्बन्धी जति प्रचार प्रसार गर्नुपर्ने हो जति मिडिया मोबिलाइजेसनको कुराहरू चाहिँ छन् जति सञ्चार माध्यमहरूबाट यसको सही सन्देशहरू जानुपर्ने हो सही सूचना सम्प्रेषण हुनुपर्ने हो त्यसमा पनि अलिकता हामी चाहिँ हामीले त्यो गर्न सकिराखेका चाहिँ छैनौँ अहिले त्यसै गरी अब अर्को चाहिँ अहिले के छ भने अब COVID-19 त त्यसै रहेछ अहिले एकदमै सङ्क्रमणहरू चाहिँ न्यून भइसक्यो किन भ्याक्सिन लगाउनु पर्यो भन्ने खालको पनि कुराहरू आएको हुनाले यो चाहिँ गलत धाराहरू यस्तो खालको गलत धाराहरूले गर्दाखेरि पनि अहिले अझै चुनौतीहरू चाहिँ हाम्रो थपिँदै गएको छ खोप लगाइसके पश्चात सामान्य असरहरू कसैलाई देखियो कसैलाई देखिएन तर जसलाई चाहिँ यसको लक्षणहरू देखियो उनी नै तपाईँको चाहिँ गलत प्रचारहरू गरिदियो मलाई त यस्तो भयो होइन सुत्नै सकेन ज्वरो हनन्ती आयो भन्ने खालको चाहिँ गलत सन्देश प्रसारण भएको हुनाले पनि अलिक समस्या चाहिँ आएको चाहिँ देखिन्छ र अबको चरणमा जुन हाम्रो टार्गेट समूह छ त्यो टार्गेट समूह भनेर चाहिँ वृद्ध वृद्ध हुन् होइन त्यस कारणले गर्दाखेरि वृद्ध वृद्धहरूलाई खोप केन्द्रमा ल्याउनको लागि अझै हाम्रो चुनौती देखिन्छ त्यसै गरी अब कोमोर्बिड कन्डिसन भनेर भन्छ अब त्यो मान्छे कुनै मान्छेलाई होइन अलरेडी बिरामी भएर भएको हुन्छ आज पनि कुनै मान्छेहरूको चाहिँ डेथ त भइराखेकै हुन्छ तर त्यो दिन हाम्रो चाहिँ COVID-19 भ्याक्सिन लगायो भने 19 भ्याक्सिनले गर्दाखेरि भएको भनेर चाहिँ गलत मेसेज चाहिँ जान्छ त्यस कारणले त्यो कोइन्सिडेन्स चाहिँ त्यस्तो खालको पर्न सक्छ त्यस कारणले त्यसको पनि व्यवस्थापकीय कुराहरू अहिले हामीले चाहिँ चुनौतीहरू चाहिँ छ त्यसै गरी अब सबभन्दा अहिले चाहिँ हाम्रो नेपालमा चाहिँ गलत सूचना फैलिएको भनेको चाहिँ त्यो त ट्रायल हो होइन इन्डियाले ट्रायल गर्दैछ अर्थात् चाहिँ विकसित मुलुकहरूले ट्रायल चाहिँ गर्दैछन् भन्ने कुरा चाहिँ छ तर त्यो चाहिँ हुँदै होइन हाम्रो 4-5 किसिमको चाहिँ ट्रायलहरू भइसके पश्चात मात्रै मान्छेमा चाहिँ आउँछ र त्यसमा पनि अहिले हाम्रो चाहिँ के छ WHOलाई चाहिँ एप्रुभल दिइसकेको हुनाले त्यस्तो कुरा चाहिँ होइन त्यो मिथ्याहरूलाई पनि हटाउन हामीले चाहिँ अब अलिकता चुनौती छ भन्ने कुरा चाहिँ हो। अब यो कार्यक्रमसँग सम्बन्धित यो गलत धारणाहरूलाई हटाउनको लागि हाम्रो संघीय सरकारले विभिन्न खालको यो सूचना सामग्रीहरू तयार गरेको चाहिँ छ, जसमा यो अलि देखाउन खोजेको चाहिँ हो। अब हामीले अब यहाँहरूसित चाहिँ गरेको अपेक्षा के हो त भन्दाखेरि, यहाँहरूले मुख्य कुरा चाहिँ यो खोप लगाउँदाखेरि के फाइदा हुन्छ भन्ने कुराहरू चाहिँ हाम्रो मिडिया मार्फत चाहिँ जानु, यो भ्याक्सिन चाहिँ लगाउनेको संख्या कति छ त अहिले भनेर साउथ इस्ट एसियाको यसमा डेटाहरू चाहिँ देखाउन खोजिएको हो। जसमा भारतमा चाहिँ 1.3 करोड भनेर भन्छ, अनि बङ्गलादेशमा 28.5 लाख पपुलेसनले लगायो, हाम्रोमा 4,29,705 पपुलेसन, श्रीलङ्कामा 3,93,000, अनि मालदिप्समा 98,000, पाकिस्तानमा 72,000 लगाएको छ भने भुटान र अफगानिस्तानमा अहिलेसम्म चाहिँ डेटाहरू तथ्याङ्कहरू चाहिँ आएको छैन। अहिले हाम्रो अब यो विश्वभरि धेरै देशले चाहिँ धेरै प्रकारको भ्याक्सिनहरू लगाइरहेका चाहिँ छ, र विभिन्न कम्पनीहरूले भ्याक्सिनहरू चाहिँ उत्पादन गरिरहेका छन्। जस्तो फाइजर कम्पनीले भन्छ, फाइजर कम्पनीले उत्पादन गरेको भ्याक्सिन 66 वटा देशहरूमा लगिरहेका छन्। त्यसै गरी अक्सफोर्डको चाहिँ एस्ट्रोजेनिका कम्पनीले उत्पादन गरेको चाहिँ 50 वटा देशमा चाहिँ यो लगाइरहेका छन्, जुन हाम्रो अहिले हाम्रो देश लगाएर चाहिँ 50 वटा देशमा यो पनि लगाइरहेका छन्। त्यसै गरी यो मोडर्ना भन्ने छ, 28 वटा देशमा चाहिँ छ। त्यसै गरी सिनोफार्मा बेजिङको 14 वटा देशमा छ, अनि त्यसै गरी गामिलियाको 11 वटा देशमा चाहिँ छ, होइन, अनि सिनोभ्याक भन्ने छ। अनि त्यसरी नै अब हाम्रो चाहिँ विभिन्न खालको खोपहरू विभिन्न देशमा चाहिँ अहिले लगाइरहेका चाहिँ छन्।
श्रोता, यस बेला तपाईँ रेडियो कार्यक्रम जीवन रक्षा सुनिरहनु भएको छ। यो प्रस्तुतिकरणबाट पनि हामीले धेरै कुरा जानकारी पायौं। जीवन सबैका लागि प्यारो हुन्छ, हुनु पनि पर्छ, तर हामी यस्तै तोहो भइहाल्छ भन्दै ठूलो कमजोरी गरिरहेका हुन्छौं। जीवनलाई हामी स्वस्थ र खुशी राख्नुको लागि सर्वप्रथम हामीले स्वास्थ्य नै धन हो भन्ने ठान्न जरुरी छ। त्यसैले हामी छौँ र सबथोक छ, घर आफन्त आफ्ना र यो सृष्टि हामी भएर नै भएको हो। हामी नै छैनौँ भने सृष्टि घर आफन्त आफ्ना केही भएको अर्थ छैन। कोरोना महामारी हो, मानव जीवनको अस्तित्व नामित गर्ने संक्रमण रोग हो। हामी दूरी कायम गरेर बस्न सक्यौं, सफा र स्वच्छ बन्यौं, मास्कको अनिवार्य प्रयोग गर्यौं र कोरोना संक्रमणबाट बस्न सबै सावधानपूर्वक सचेत हुन सक्यौं भने महामारी आउँछ जान्छ केही जोखिम निम्त्याउँदैन। नत्र यसले विश्वभर नै लाखौंले ज्यान गुमाउनु परेको समस्या हामीले पनि भोग्नु पर्नेछ। यसका लागि हामी सबै सचेत हौ, आफू बाँचौं र अरूलाई पनि बचाऊ। हाम्रो तपाईँहरू सबैलाई यही अनुरोध छ। कार्यक्रम सुनिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सुनिसकेपछि हामीलाई तपाईँको अमूल्य सुझाव सल्लाह छ भने हाम्रो ठेगानामा सम्पर्क गर्नुहोला वा फोन मार्फत रेकर्ड पनि गराउन सक्नुहुन्छ। हामीलाई 0975 41 200 वा 0975 41 072 सम्पर्क गर्नुहोला। अब भने आजको कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ। जीवन सबै र सधैँका लागि आवश्यक चिज हो, त्यस्तै जीवन रहेसम्म हामी जुनसुकै कामहरू पनि गर्न सक्छौ। जीवन रक्षा मानव स्वास्थ्य सुरक्षाको आवाज हो। जीवन सरल र सजिलो बनाउनुको लागि स्वास्थ्यको ख्याल गर्न अपरिहार्य छ भन्दै आजको कार्यक्रममा सहभागी हुनुहुने हामीलाई सुन्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। तपाईँ हाम्रो भेट भने अर्को शुक्रबार हुने नै छ। त्यतिन्जेलसम्मको लागि आफ्नो र परिवारको स्वास्थ्य र पोषणमा विशेष ख्याल गर्नुहोला भन्दै प्राविधिक साथी सुनिता ओली र म सरिता नेपाली पनि बिदा हुन्छु। नमस्कार, शुभ साता।